بسم الله الرحمن الرحيم یا اعلی رحمت اللہ علیہ سے منقول ہے کہ حسن اور حسین دونوں نواسے نبی کریم صلی اللہ علیہ وسلم کی طرف دوڑے تو حضور نے دونوں نواسوں کو اپنی طرف ملا لیا اور ارشاد فرمایا کہ اولاد یہ بخیلی کا بھی سبب ہے اور اولاد بزدلی کا بھی سبب ہے۔ دیکھیے اس روایت میں ببخلتن اور مجبنتن یہ غایت محبت غایت شفقت مدح اور تعریف کے محل میں ہے اور اوپر والی روایت کے اندر یہ دونوں لفظ کراہت اور مذمت کے معنی کے اندر ہے۔ اس سے ایک بات یہ معلوم ہوئی کہ بعض الفاظ بعض موقع پر مدح اور تعریف کے ہوتے ہیں اور بعض موقع کے اوپر مذمت کے ہوا کرتے ہیں، تو یہاں بھی اسی طرح ہوا۔ اوپر والی روایت میں کراہت، نیچے والی روایت پر شفقت اور محبت، اور قرینہ ہے سیاق اور سبق۔ جی عطائے خراسانی رحمت اللہ علیہ فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، آپس میں تم مصافحہ کیا کرو، یوزہی بالگل، اس سے دل کا کینہ دور ہو جائے گا، یعنی آپس کے مصافحے کی برکت سے دل میں محبت آئے گی اور دل کے اندر جو کینہ ہے وہ دور ہو جائے گا۔ اس لیے کہ مصافحے میں اظہار محبت ہے، اور جب محبت کا اظہار ہے تو کینہ خود بخود ختم ہو جائے گا۔ پھر فرمایا کہ تم آپس میں ہدیہ دیا کرو، آپس میں محبت کرو، یعنی آپس کے اندر ہدیہ دینے سے آپس میں محبت بڑھے گی۔ معلوم ہوا کہ یہ باب تفاعل سے ہیں جس میں جانبین ہونی چاہیے کہ ہدیہ دونوں طرف سے ہو، لیوے بھی اور دیوے بھی۔ بعض لوگ یہ سمجھتے ہیں کہ ہدیہ صرف لے ہی لیتے رہنے کا، وہ بیچارے غلطی سے بھی کسی کو دیتے نہیں ہیں۔ اس حدیث میں فرمایا کہ جانبین سے ہدیہ ہونا چاہیے، دینا لینا، محبت بڑھے گی اور شہنہ ختم ہو جائے گی۔ شہنہ کا کیا مطلب؟ ایسی دشمنی جو دلوں میں بھری ہوئی ہو۔ تو آپس میں ہدیہ، آپس میں مصافحہ، یہ محبت کو بھی بڑھاتا ہے اور دلوں میں جو عداوت اور دشمنی بھری رہتی ہے وہ بھی ختم ہو جاتی ہے۔ جی حضرت براء ابن عازب رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، ارشاد فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، جس نے چار رکعت نماز پڑھ لی گرمی کے تیز ہونے سے پہلے، ये निस्फुन्नहार की गर्मी मुराद है। जिसने चार रकात नमाज पढ़ ली दोपहर में गर्मी के तेज होने से पहले। अब ये कौन सी चार रकात मुराद है? तो बाद हजरात तो ये कहते हैं कि सलातुल फैउज जवाल मुराद है, यानी जब इस्तीवा के बाद जवाल आफ्ताब होता था तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम चार रकात अदा फरमाते थे। ये जोहर की चार रकात के अलावा है, इसलिए कि पहले इस्तीवाए शम्स होगा वो तो वक्त ममनू, लेकिन फिर जवाल होगा, जवाल से तो वक्त शुरू हो जाता है, तो उस वक्त नबी करीम सल्लल्लाहु अलैहि वसल्लम चार रकात अदा फरमाते थे। और बास कहते हैं कि यहाँ जोहर से पहले की चार रकात नमाज मुराद है। तो कहा कि जिसने भी ये चार रकात पढ़ी तो गोया कि उसने लैलतुल कद्र के अंदर नमाज पढ़ी। इससे मालूम हुआ कि जोहर से पहले की सुन्नतों का एहतमाम करना चाहिए। लैलतुल कद्र में चार रकात पढ़ने जितना बड़ा सवाब मिलता है। और दो मुसलमान जब आपस में मुसाफा करते हैं तो दोनों के ऊपर कोई गुनाह बाकी नहीं रहता, तमाम गुनाह गिर जाते हैं, मुसाफे की बरकत से गुनाह माफ। जी, नंबर एक, बाज हजरात का ये कहना है कि आने वाले आदमी के इस्तकबाल में खड़ा हो जाना मसनून है। कि भाई कोई आदमी तशरीफ लाए तो सब खड़े हो जाए, मसनून है। नंबर दो, बाजों की राय ये है आने वाले के इस्तकबाल में खड़ा हो जाना नापसंदीदा है, ममनू है, अजमियों का जाहिलाना तरीका है। नंबर तीन, आने वाले के इस्तकबाल में खड़ा हो जाना जायज है। तीन कॉल हो गए। एक खुलासे की बात समझो, अहले इल्म, अहले तकवा, बुजुर्गी वाले लोग जब आ जावे तो उनके इस्तकबाल और एहतराम में खड़े हो जाना जायज है। और ऐसे वक्त के ऊपर खड़े होना कोई नापसंदीदा चीज नहीं है। बाद हजरात ने यहां आने वाले के इस्तकबाल के लिए खड़े होने को चंद शराइत के साथ मुकय्यद जायज करार दिया है कि आने वाले के इस्तकबाल के लिए अगर खड़ा होना हो तो चंद शराइत है। नंबर एक, आने वाला आदमी इकराम के काबिल वली या आलिम होना चाहिए। नंबर दो, वो आने वाला आदमी खुद कयाम को पसंद न करता होवे, यानी वो खुद पसंद न करता होवे लेकिन आप खड़े हो जावे। नंबर तीन, दुनियावी गर्ज के बगैर खालिस दीनी निस्बत पर खड़े हो जावे। कोई दुनियावी गर्ज न हो, खालिस दीनी निस्बत पर खड़े हो जाए। नंबर चार, عجمی طرز کا قیام نہ ہوئے کہ اہل عجم جس طرز سے قیام کرتے ہیں وہ طرز نہ ہوئے. پانچ, کھڑے رہنے کے لیے پابند نہ بناوے کہ دیکھو بھائی میں آؤں نہیں تو کھڑے ہو جانے کا, بیٹھے نہیں رہنے کا, پابند نہ بناوے. نمبر چھ, میرے استقبال کے لیے تم کھڑے ہو تو جب تک میں اشارہ نہیں کروں بیٹھنے کا نہیں, میرے اشارے کے بعد ہی بیٹھنے کا. کھڑے ہیں کھڑے ہی رہو, جب میری جی میں آئے گا میں اشارہ کروں گا تب بیٹھ جانا. اس طرح نہ ہوئے التزام. یہ ہے عجمی ڈھنگ کہ عجم کے امیر لوگ, بادشاہ لوگ لوگوں کو پابند کرتے تھے کہ وہ جب کسی محفل میں پہنچے تو کھڑے ہو ہی جانے کا, اور جب تک وہ اشارہ نہ دے وہاں تک بیٹھنے کی اجازت نہیں. یہ سب چیزیں نہیں ہونی چاہیے. تو آنے والے کے احترام میں کھڑے ہونا جائز ہے. ایک ساتویں شرط اس کے ملی جلی ایسی ہے کہ جتنی دیر وہ بیٹھے اتنی دیر اہتمام سے کھڑے رہنے کا, یعنی کہ سب لوگوں کو کب تک کھڑے رہنے کا, جب تک آن جناب بیٹھے رہے وہاں تک کھڑے رہنے کا. تو امیر صاحب بادشاہ صاحب جب تک جلوہ افروز رہے وہاں تک سب چمچے لوگ کھڑے رہے, اتنا لمبا چوڑا قیام کی قید نہ لگائی گئی ہو. اتنے شرائط ہوں گے تو قیام کی گنجائش ہے آنے والے کے لیے. ایک حدیث کے اندر آتا ہے کہ جو آدمی یہ چاہتا ہو کہ اس کے آنے کے اوپر لوگ کھڑے ہو جایا کرے تو ایسے آدمی کو اپنی جگہ جہنم میں بنا لینی چاہیے. فَلْيَتَبَوَّعْ مَقْعَدَهُ مِنَ النَّارِ, جس کی چاہت ہی ایسی ہو کہ میں پہنچوں یعنی سب کھڑے ہو جاوے مجھے ویلکم کرنے کے واسطے, تو وہ خود جہنم میں اپنی جگہ بنا لے وے. اسی طریقے سے خود سے مطالبہ نہ کرے, ارے میں آ رہا ہوں آپ کو دکھا نہیں کھڑے نہیں ہوئے, یہ بھی غلط طریقہ ہے کہ آپ خود سے مطالبہ کرو کہ آپ کے لیے کھڑے ہو جاوے. ہاں اگر کوئی آدمی ثواب کی نیت سے کھڑا ہو جائے, دینی کرام کی بنیاد پر کھڑا ہو جائے, علم اور فضل کی بنیاد پر کھڑا ہو جاوے تو انشاءاللہ اس میں ثواب بھی ملے گا اور کوئی قباحت بھی نہیں ہوگی. بعض روایت میں نبی کریم صلی اللہ علیہ وسلم نے صحابہ کو اس طریقے سے کھڑے ہونے سے منع فرمایا, وہ تو اس لیے کہ حضور تکلف کو ختم کرنا چاہتے تھے کہ بھائی یہ کیا تکلف تم نے بنا رکھا ہے کہ میں آؤں اور تم کھڑے ہو جاؤ, اسی لیے حضور نے منع کیا صحابہ کو. اور حضور میں جو عاجزی انکساری اور تواضع تھی اس کا بھی تقاضا یہی تھا کہ آپ صلی اللہ علیہ وسلم باقاعدہ منع فرما دے کہ بھائی میرے آنے کے اوپر تمہیں کھڑا نہیں ہونے کا. جی حضرت ابو سعید خدری رضی اللہ تعالی عنہ عنہم سے منقول ہے کہ جب بنو قریظہ کے لوگ حضرت سعد رضی اللہ تعالی عنہ کے فیصلے پر دروازہ قلعے کا کھول کر کے اتر آئے, تو نبی کریم صلی اللہ علیہ وسلم نے حضرت سعد کی طرف قاصد بھیجا کہ سعد آؤ اور بنو قریظہ کا معاملہ طے کرو. وکان قریبا منہ, حضرت سعد کا بنو قریظہ والوں سے بہت قریبی تعلق تھا. یہ واقعہ پیچھے بھی گزرا ہے کہ غزوہ احزاب کے موقع پر بنو قریظہ نے غداری کی تھی, حالانکہ نبی کریم صلی اللہ علیہ وسلم نے ہجرت کے بعد یہود مدینہ سے معاہدہ کیا تھا کہ کوئی باہر سے مدینہ پر حملہ کرے تو ہم مل جل کے دفاع کریں گے اور آپس میں جنگ نہیں کریں گے. تو یہ بنو قریظہ عہد میں شامل تھے, اس کے باوجود بھی انہوں نے مکہ کے کافروں سے باقاعدہ ساز باز کی اور ان کو مدینہ پر حملہ کرنے کی دعوت دی اور اندر سے مدد کرنے کا وعدہ کیا. اسی کے نتیجے میں تو غزوہ بنو قریظہ ہوا ہے. تو جب ان لوگوں نے غداری کی, قریظہ کی جنگ, ارے خندق کی جنگ ہوئی, اور جیسے ہی خندق ختم ہوئے نبی کریم صلی اللہ علیہ وسلم گھر تشریف لائے, غسل کرنے کے لیے کپڑے اتار رہے تھے, جبرائیل امین تشریف لائے, کہا آپ نے ہتھیار اتار دی, ابھی تو ملائکہ نے اتارے نہیں ہیں, قریظہ والوں کو ان کی غداری کا بدلہ چکانا ہے, جاؤ میں بھی قریظہ جا رہا ہوں اور آپ لوگ بھی آئیے وہاں قریظہ کے اوپر. تو نبی کریم صلی اللہ علیہ وسلم نے اعلان فرمایا اور پھر قریظہ کے قلعے کا محاصرہ کیا گیا. یہودیوں کو پتہ چل گیا کہ ہماری غداری اور ہماری مسلسل معاہدہ شکنی کی وجہ سے یہ لوگ اب ہم پر حملہ کرنے آئے, تو قلعے میں بند ہو گئے. 25 دن تک صحابہ نے ان کے قلعے کا محاصرہ کیا تھا. اخیر میں وہ لوگ راضی ہو گئے کہ حضرت سعد جو فیصلہ کریں گے ان کے بارے میں, ان کی غداری کی سزا کے بارے میں وہ ان کو منظور ہوگا. ان کو یہ خیال تھا کہ حضرت سعد سے ہمارے بڑے قریبی مراسیم ہے تو وہ ہمارے حق کے اندر کوئی آسانی کا فیصلہ تجویز کریں گے. حضرت سعد کو احزاب کے زمانے میں تیر لگا تھا جس سے ان کی رگ اکحل کٹ گئی تھی, خون آتا تھا ان کو. حضور نے ان کے لیے تیمار داری کا پلنگ مسجد نبوی ہی میں لگوایا تھا تاکہ ان کے لیے ان کی تیمار داری خدمت کرنا آسان ہو جائے. برابر ان کو خون آ رہا تھا, لیکن جب حضور نے قاصد بھیج کر ان کو بلوایا تو بطور معجزے کے خون رک گیا اور وہ آئے, گدھے کے اوپر بیٹھ کر کے تشریف لائے اور آ کر کے انہوں نے یہودیوں کی شریعت کے مطابق فیصلہ کیا غداروں کے بارے میں, کہ چونکہ ان لوگوں نے معاہدہ شکنی کی تھی, غداری کی تھی, اس لیے مذہب یہود کے اندر جو فیصلہ تھا کہ جتنے لڑنے کے قابل لوگ ہو سپاہی قسم کے ان سب کو قتل کر دیا جائے اور عورتوں کو اور بوڑھوں کو غلام باندھی بنا دیا جائے, یہ فیصلہ انہوں نے کیا. تو یہ اس کی طرف اشارہ ہے. فجالا ہیمارن, وہ گدھے پر بیٹھ کے تشریف لائے. جب مسجد سے قریب ہوئے تو نبی کریم صلی اللہ علیہ وسلم نے انصار کو ارشاد فرمایا, چونکہ حضرت سعد انصار کے اکابرین میں سے ہیں اسی لیے حضور نے انصار کو فرمایا, قومو الی سیدکم, تم تمہارے سردار کے لیے کھڑے ہو جاؤ. نبی کریم صلی اللہ علیہ وسلم کی جہاں قیام گاہ تھی وہیں قریب میں حضرت سعد کی قیام گاہ تھی. جیسے ہی آئے حضور نے فرمایا, قومو الی سیدکم, تم تمہارے سردار کے لیے کھڑے ہو جاؤ. دیکھو خود حضور نے حکم دیا, تمہارے سردار کی آمد پر کھڑے ہو جاؤ انصاری ہو. तो उसका एक मतलब ये लिया गया है कि इनकी रगे अकहल जो कट गई थी, जिसकी वजह से वो कमजोर हो गए थे, तो उनको गधे से नीचे उतार करके महफिल में लाने के लिए, मदद करने के लिए खड़े हो जाओ। जैसे कि नऊज़ुबिल्ला कोई मरीज को एम्बुलेंस में लाए तो आजू बाजू वालों कहते हैं भाई जरा आ जाओ ना, एम्बुलेंस से उतार के घर में ले जाने का है। इस तरीके से तो इनको गधे से उतार करके घर वहाँ मजलिस में लाने के लिए हुजूर ने फरमाया कि खड़े हो जाओ तुम्हारे सरदार के वास्ते। नंबर दो, इसमें ये एहतमाल दूसरा ये भी है कि इस वक्त हजरत साद फैसल बन के आ रहे थे, जस्टिस बनकर के आ रहे थे, इसीलिए हुजूर ने उनकी तौकीर, उनकी अजमत और उनका मकाम लोगों के सामने जाहिर होवे इसके लिए इरशाद फरमाया कि खड़े हो जाओ तुम तुम्हारे सरदार के इकराम में और उनकी शान में, एहतराम में, इकराम में तुम खड़े हो जाओ। जैसे कि एक जज है, ऐसे बाजार में घूमता है बैगन टमाटर खरीदने के लिए, लेकिन जब वो कोर्ट में आएगा तो सब लोग खड़े हो जाएंगे जज के आने के ऊपर। तो चूंकि इनको अब फैसला करना है, फैसले के लिए बुलाया गया, इसीलिए इनकी एक शान फैसल वाली वो भी जाहिर होनी चाहिए, ताकि वो यहूदियों को होवे कि भाई इनका, इनके लोगों में भी बड़ा ऊंचा मकाम है। तो उनके एहतराम और इकराम के तौर पर हुजूर ने फरमाया कुमु इला सय्यिदिकुम। ये दूसरी तौजीह वाले लोग यूं कहते हैं कि अगर ताजीम के लिए खड़ा करवाना होता तो हुजूर फरमाते कुमु ली सय्यिदिकुम, लेकिन हुजूर ने फरमाया इला सय्यिदिकुम। मालूम हुआ ताजीमन खड़ा होना मकसद नहीं था, बल्कि खड़ा होना था उनको गधे से नीचे उतारने की मदद करने के वास्ते। अब इस रिवायत को बाज लोग खींच करके ले जाते महफिल मीलाद में, कि महफिल मीलाद जो मुनक़िद होती है वहाँ कैसे इस्तिदलाल सही होगा, इसलिए कि वहाँ तो अकीदा ये है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की रूह मुबारक महफिल मीलाद में हाजिर होती है, हुजूर का हुजूर बनफ्से नफीस मीलाद की मजलिस में तशरीफ लाते हैं, उसके ऊपर ये लोग इस्तिदलाल करते हैं कि भाई मीलाद में खड़े हो जाने का कुमु इला सय्यिदिकुम। तो जाहिर बात है कि हुजूर की रूह तशरीफ लाती है या हुजूर बनफ्से नफीस तशरीफ लाते, इसके ऊपर कोई दलील है ही नहीं, कोई दलील नहीं, इसलिए जो है इस तरह का वहां इस्तिदलाल करना गलत है। जी, और वो बतलाए थे ना वो किस्सा कि अगर हुजूर मिलाद की महफिल में आ जाएंगे तो फिर मदीना में सलाम पढ़ने वालों को जवाब कौन देगा, मसला खड़ा हो जाएगा ना। जी, नूरानी साहब है ना बड़े पड़ोसी मुल्क के, इनके मुनाजिरों में भी समझे जाते हैं। तो नदीम साहब मरहूम ने सुनाया था कि एक मरतबा वो रबीउल अव्वल पर मुझे मदीना में मिल गए, वहां तो झगड़ते हैं अपने मुल्क में, तो हम रोजे अकदस पर मिले वहां थोड़ा ही झगड़ा करेंगे। ये अहले सुन्नत व जमात के तर्जुमान और ये जो है बिदतियों के तर्जुमान, तो वहां मिल गए तो कहा कि नूरानी साहब आप इस वक्त यहाँ मदीना, तो कहा क्यों, ताज्जुब से पूछ रहे हो, क्या हम सलाम पढ़ने नहीं आ सकते। अरे भाई इसलिए कि हुजूर तो इस वक्त मजलिस मिलाद में कराची तशरीफ ले गए हैं, यहाँ है ही नहीं आपके अकीदे के मुताबिक, फिर आपको यहाँ आने की जहमत गवारा फरमाने की क्या जरूरत थी, क्योंकि आपका तो अकीदा है कि जहाँ महफिल मिलाद मुनाकिद होगी हुजूर वहाँ तशरीफ ले जाएंगे, और अभी तो महफिल मिलाद के जमा अयाम चल रहे 12 दिन, तो हुजूर तो वहाँ तशरीफ ले गए तो फिर यहाँ क्यों आप आए। इसलिए बड़ा मसला खड़ा हो जाएगा कि हुजूर जो महफिल मिलाद में गए तो मदीना में रोजे अकदस पर जवाब कौन देगा सलाम का। चलो,
بن عمر رضي الله عنهما عن النبي صلى الله عليه وسلم قال: لا يحب الرجل الرجل من مجلسه ثم يجلس فيه ولكن تبسعه وتوسعه. متفق عليه.
حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہما وعنہم سے منقول ہے نبی کریم صلی اللہ علیہ وسلم سے کہ کوئی آدمی دوسرے آدمی کو اس کے بیٹھنے کی جگہ سے کھڑا نہ کرے اور پھر وہ خود بیٹھ جاوے. دوسرے کو کھڑا کیا نہ خود بیٹھ گیا وہاں پر, یہ کتنی بے مروتی کی بات ہے. اپنے بیٹھنے کے لیے, اپنی راحت اور عزت کے لیے دوسرے کو کھڑا کرنا کتنی بڑی تکلیف کی بات ہے. ہاں اگر کوئی آدمی بعد میں آیا تو ولیکن تفسحو, مجلس میں کشادگی رکھو, بیٹھنے کی جگہ کرو. وتوسعو, اور آنے والے کو جگہ دو تاکہ اٹھانے کی ضرورت نہ پڑے. یعنی مجلس میں ذرا ذرا سکڑ کے بیٹھ جانے کا اور آنے والے کو بٹھا دینے کا, یہ تو بڑی بد اخلاقی کی بات ہے کہ کسی کو کھڑا کر دے وے. ولیکن تفسحو و توسعو, اس کی تقدیری عبارت کیا نکلے گی؟ ولیکن لیقل تفسحو و توسعو, لیکن یوں کہے کہ کشادگی سے بیٹھو, یہ کرنا چاہیے. یہ ممانعت برائے تحریم ہے کہ کسی کو اس کی جگہ سے اٹھا کر کے خود بیٹھ جانا, یہ تحریم مکروہ تحریمی کے درجے کے اندر ہے. ہاں اگر کسی کی کوئی مخصوص جگہ ہے خاص اور اس جگہ کے اوپر کوئی بیٹھ گیا ہو تو اس کو اٹھا سکتے ہیں, اور اگر کسی کی کوئی مخصوص جگہ نہیں ہے, مقام عام ہے اور کوئی بیچارہ جلدی آ کے بیٹھ گیا اور تم اس کو اٹھاؤ, یہ تو حرام ہو جاتا ہے, ایسا نہیں کرنا چاہیے. جی ہاں, اب اگر کوئی آدمی خود خوشی سے اٹھ جاوے کہ بھئی ہاں جناب کو آتا ہوا دیکھ کر کے کوئی بیچارہ غریب آدمی کھڑا ہو گیا کہ اچھا آپ آ گئے, بیچارہ غریب کھڑا ہو گیا, تو اس صورت میں بھی احتیاط کا تقاضا یہ ہے کہ اس جگہ پر نہ بیٹھے بلکہ آپ جو ہے دوسری جگہ پر ہی بیٹھے. جی حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, جو آدمی اپنی مجلس سے کھڑا ہو گیا پھر وہ اپنی مجلس کی جگہ پر آیا تو وہی زیادہ حقدار ہے وہاں پر بیٹھنے کا. دیکھو بھائی, ایک آدمی ایک جگہ بیٹھا ہوا ہے نماز کی صف میں, درس کی مجلس میں, واس کی مجلس میں, کسی مجلس میں بیٹھا ہے اور وہ کسی ضرورت سے اٹھ کے باہر گیا تو اس کی جگہ اس کے لیے خالی رکھنے کی, کوئی دوسرا اس جگہ پر قابض نہ ہو جاوے. لیکن اس کے لیے چند شرط ہیں. نمبر ایک, وہ اٹھ کر کے جانے والا واپس آنے کی نیت سے اٹھ کے جا رہا ہو کہ بھائی وضو کا تقاضا ہو گیا لہذا ابھی جائے گا, وضو کر کے آ جائے گا. نمبر دو, معمولی کام کے لیے اٹھ کے گیا بیچارہ کہ جیسے مجلس میں بیٹھا ہوا تھا, پیاس لگی, کولر پہ گیا, ابھی پانی پی کے آ رہا ہے تو اس کی جگہ پہ قابض نہیں ہونے کا. نمبر تین, نشان رکھ کر کے جاوے, جیسے اٹھ کے جاتے وقت رومال رکھ دیا, ٹوپی رکھ دی. نمبر چار, گیا لیکن دیر تک نہیں آیا اور نشان بھی نہیں رکھی تو اب دوسرے کو بیٹھ جانے کا حق ہو جاتا ہے. باقی اگر تھوڑی دیر میں آ گیا, نشان رکھ کے گیا اور آ گیا तो दूसरा अगर बैठ भी गया हो तो उसको उठा सकते हैं कि भाई तुम कहाँ बैठ गए, हटो, ये तो मेरी जगह थी, तुमने निशानी नहीं देखी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम कभी जाना होता तो अपनी जूतियां निशानी के तौर पर रख करके अपनी जरूरत के लिए तशरीफ ले जाते थे। जी हजरत अनस रदी अल्लाह ताला अन्हु अन्हुम से मनकूल है कि सहाबे किराम की नजर में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से ज्यादा महबूब कोई शख्स नहीं था। हुजूर की नजर में सबसे ज्यादा सहाबा की नजर में सबसे ज्यादा महबूब सहाबा के यहाँ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम। अब सहाबा को हुजूर के साथ आला दर्जे की मोहब्बत, लेकिन सहाबा की सादगी देखो। वकानू इजारा औहुलम यकूमु, सहाबा जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को देख लेते तो वो खड़े नहीं होते थे। देख लिया, सहाबा हुजूर को देख लेते तो ये नहीं कि हटपट सटपट करके खड़े हो जाते थे, नहीं, वो अपनी जगह वकार से रहते थे। क्यों? लिमा यालमून मिन कराहियतिही लिज़ालिका, सहाबा जानते थे कि हुजूर इस चीज को पसंद नहीं फरमाते कि हुजूर के लिए कोई तकल्लुफन खड़ा हो जाए, ये चीज नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को पसंद नहीं थी, इसीलिए सहाबा खड़े नहीं होते थे। अब ये जो हुजूर के लिए सहाबा का खड़ा न होना और हुजूर का इस खड़े होने को पसंद न फरमाना, नंबर एक तकल्लुफात से पाक होने की निशानी है। इसी मिश्कात शरीफ में सहाबा के फजाइल में एक लफ्ज है, अकल्लुन्नासी तकल्लुफन, कि ये तकल्लुफ में सबसे ज्यादा कम लोग थे, इसलिए ये सब ऐसे तकल्लुफात को मानते नहीं थे। नंबर दो, इनकी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत साफ सुथरी थी, बनावट वाली नहीं थी। आजकल मोहब्बतें साफ सुथरी नहीं रही, दिखलावे वाली मोहब्बत हो गई। तो सहाबा ये सब शो नहीं करते थे कि हुजूर आप आते हैं ना हम हाथ जोड़ के खड़े हो जाते हैं, नहीं, दिल से मोहब्बत रखते थे। नंबर तीन, तकब्बुर वालों के तरीके की मुखालफत करना मकसूद है कि मुतकब्बिरीन का ये तरीका है कि उनकी आमद पर लोग खड़े हो जावे, हुजूर इसकी मुखालफत फरमाते थे। नंबर चार, इसमें तवाज़ु का इजहार है कि सैयदुल कौनेन आवे, फिर भी सहाबा हुजूर की चाहत नहीं कि कोई मेरे लिए खड़े हो जावे, तवाज़ु। नंबर पांच, ये इत्तिहादे कुलूब की अलामत है कि सब के दिल आपस में जुड़े हुए थे, भाई ये बाहर की नुमाइश नहीं, दिल में जोड़ है ना हमारे, बस बहुत है। नंबर छह, सद्दन लिज़राए, इसलिए कि सहाबा अगर हुजूर के इकराम में खड़े होते तो उम्मत का हर मामूली बड़ा भी लोगों को अपने लिए खड़ा करता, मामूली बड़ा भी यानी किसी एतबार से भी जो बड़ा होता वो लोगों को अपने लिए खड़ा करता, इसको कहते हैं सद्दन लिज़राए, पाबंदी और रुकावट। गोया के जमाना हालात और अशखास के एतबार से कयाम और अदम कयाम को देखा जाएगा। जी حضرت معاویہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جو آدمی اس بات کو پسند کرتا ہو کہ لوگ اس کے لیے کھڑے ہو جایا کرے, یعنی لوگوں اس کو دیکھے تو سب اس کے لیے کھڑے ہو جایا کرے, تو اس کو چاہیے کہ اپنی جگہ جہنم کے اندر وہ بنا لے وے, ٹھکانا جہنم میں لے لے وے. فَلْيَتَبَوَّأْ امر ہے خبر کے معنی میں ہے, گویا اس نے خود کو جہنم کا مستحق بنا لیا, گویا اس نے خود کو جہنم کا مستحق بنا لیا. اس روایت میں مراد وہ لوگ ہیں جو تکبر کے طور پر اپنے لیے قیام کو چاہتے ہو, ورنہ بلا چاہت کوئی کھڑا ہو گیا تو کوئی حرج نہیں ہے. جیسے کہ پیر صاحب آ گئے, امیر صاحب آ گئے, اور کوئی موقر استاد آ گیا اور کھڑے ہو گئے تو کوئی حرج نہیں ہے. اسی طرح جو ضروری سمجھے کہ میں آؤں تب لوگ کھڑے ہوں, ان کے لیے یہ وعید ہے. اسی طریقے سے جو کھڑا نہ ہو اس کے لیے دل میں کینہ رکھے, ہیں سب کھڑے ہوئے تھے, تو کھڑا نہیں ہوا تھا نا اس دن میں آیا تھا, تب بس اب آنٹی میں آنے دینی, میں بدلہ لوں گا تیرا. تو اس کے اکرام میں جو کھڑے نہ ہوئے اس کے لیے دل میں کینہ رکھے کہ موقع ملتے ہی میں اس سے بدلہ لوں گا, یا لوگوں کے سامنے شکوا کریں کہ ارے میں جاتا ہوں تو سب کھڑے ہو جاتے لیکن وہ کالو کھڑا نہیں ہوتا ہے, لوگوں کو شکوا کرتا رہتا ہے. تو یہ مراد ہے فَلْيَتَبَوَّأْ مَقْعَدَهُ مِنَ النَّارِ سے. جی یہ سیاسی دنیاؤں میں ایسا بہت چلتا ہے. یہ تو آپ اللہ کا شکر ادا کرو کہ ہم لوگوں کو جو یہ نسبت حاصل ہے, دینی علمی نبوی روحانی نسبت, ہماری دنیا میں کچھ نہیں ہے, ورنہ بہت سے اسکولوں میں ٹیچر کے آنے پر سب اسٹوڈنٹ کھڑے ہو جاتے ہیں, ہر پیریڈ پر اسٹوڈنٹ کو کھڑے ہو جانے کا, پھر جب وہ کہے کہ بیٹھ جاؤ تب بیٹھنے کا. اسی طریقے سے آفس میں جاؤ تو بڑا افسر آوے تو سب چپراسی اور کارکنان کھڑے ہو جاتے ہیں, سیاسی ریلیوں میں کسی سیاسی گیدڑ لیڈر کے آنے پر سب کو ہاتھ باندھ کے کھڑے ہو جانے کا, یہ سب بہت ہے دنیا کے اندر. جی حضرت ابو امامہ رضی اللہ تعالی عنہ سے منقول ہے کہ ایک دن نبی کریم صلی اللہ علیہ وسلم گھر سے نکل کر کے تشریف لائے, عصا پر ٹیک لگاتے ہوئے, متکئن علی عصا, عصا آپ کے دست مبارک کے اندر تھا. تقریباً عصا جو ہے نا وہ بہت بڑا نہیں ہوا کرتا, اس پر ٹیک لگا کر تشریف رہتا. ہم حضور کے لیے کھڑے ہو گئے تو حضور نے کیا فرمایا, عجمی لوگ اپنے لیڈروں کے لیے کھڑے ہوتے ہیں, ایسے تم میرے لیے کھڑے مت ہو. یعظم بعضھا بعضاً, یہ عجمیوں کا طریقہ ہے کہ وہ آپس میں باز باز کی تعظیم چاہتے ہیں, میرے لیے اس طرح کھڑے مت ہو, ہو فوراً منع فرمایا. جی سعید ابن ابو الحسن رحمت اللہ علیہ کہتے ہیں, یہ حضرت حسن بصری کے بھائی ہے یاد رکھنا, سعید ابن ابو الحسن ہے نا, حضرت ابو حسن بصری کے بھائی ہوتے ہیں. کہتے ہیں کہ حضرت ابو بکرہ رضی اللہ تعالیٰ عنہ एक मामले की गवाही देने के लिए हमारे यहाँ तशरीफ लाए। अबू बकरा नुफे इब्नुल हारिस अस्सकफी उनका नाम है। अबू बकरा आपकी कुनियत मंशूर है। तो जैसे ही सहाबी रसूल तशरीफ लाए तो मजलिस में से एक आदमी उनके लिए खड़े हो गए। हजरत अबू बकरा की आमद के ऊपर एक आदमी खड़े हो गए। फअबा अजली सफी, हजरत अबू बकरा ने उस जगह बैठने से इनकार कर दिया। अब वहां मजलिस थी, हजरत अबू बकरा आए गवाही देने के लिए आए। जैसे हजरत अबू बकरा आए तो एक आदमी खड़ा हो गया कि हजरत यहां बैठ जाइए। उन्होंने मना कर दिया, मैं यहां नहीं बैठूंगा। फिर क्या फरमाया कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इस चीज से हमको मना किया। हुजूर ने मना किया कि जहां पहले से कोई बैठा हो तो वहां बैठना नहीं, इसीलिए कि आप पहले से वहां बैठे हुए हैं और अब मुझे देखकर तुम खड़े हो गए, मैं नहीं बैठूंगा उस जगह पर। इन्होंने साफ मना कर दिया। अब सवाल ये पैदा होता है कि आने वाला आदमी तो सहाबियत के मकाम के एहतराम में खड़ा हो गया था, फिर हजरत अबू बकरा ने उस जगह बैठने को कबूल क्यों नहीं किया? नंबर एक तौजीह, ये आदमी अपनी दिल की खुशी से खड़ा हो गया है और दिली खुशी से जगह दे रहा है, इस बात पर कोई दलील नहीं थी, इसीलिए हजरत अबू बकरा नहीं बैठे कि भाई देखा कि ये रस्मा रस्मी में खड़ा हो गया, दिख दिखावे में खड़ा हो गया, इसीलिए हजरत अबू बकरा ने वहां बैठना मुनासिब नहीं समझा। यानी अगर ये आदमी दिल की खुशी से खड़ा होता तो आप बैठ जाते, लेकिन ये दिल की खुशी से खड़ा हुआ इस पर कोई दलील नहीं थी। नंबर दो, आपको ये अहवा कि ये जी हुजूरी कर रहा है, मेरे आने के ऊपर मेरी जी हुजूरी में खड़ा हुआ है, इसीलिए आपने बैठना गवारा नहीं फरमाया। नंबर तीन, आपको ऐसा महसूस हुआ कि ये किसी के कहने से उठा है, उसको किसी ने कहे बोला उठ उठ, साहबी आए उठनी, इस तरह बिचारे किसी ने उनको कह के उठाया है, ऐसा इनको महसूस हुआ। नंबर चार, सब कुछ होगा कि खड़ा रहने वाला आदमी खुशी से खड़ा हुआ, लेकिन सहाबी रसूल ने एहतियात और तकवा के ऊपर अमल किया कि एहतियात और तकवा ये हैं कि आदमी पहले से वहां बैठा हुआ है उसी को वहां बैठे रहने दिया जाए, उसकी जगह पर मैं न बैठूं। ये भी एहतमाल है कि आपने मुमानात वाली हदीस को मुतलक समझा कि भाई कोई आदमी पहले से बैठा हो, चाहे वो अपनी खुशी से खड़ा हो, तो भी उसकी जगह नहीं बैठने का। वो जो पीछे हदीस गुजरी उसको आपने मुमानात को मुतलक समझा हो, इसलिए हजरत अबू बकरा ने उस जगह पर बैठना गवारा नहीं फरमाया। जी हजरत अबू दरदा रदी अल्लाह ताला अन्हु से मनकूल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब जलवा अफरोज होते थे, अरे एक जूज रह गया ऊपर, वनहन नबी सल्लल्लाहु अलैहि वसल्लम, और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया ये कि कोई आदमी अपने हाथ को किसी के कपड़े से किसी अपने हाथ को किसी के कपड़े पर लगावे जो उसने पहनाया न हो, यानी अपने हाथ दूसरे के कपड़े के ऊपर, जैसे कि करते हैं निबास शरारत में के हाथ को दूसरे के कपड़े के ऊपर साफ करते हैं, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया कि कोई आदमी दूसरे के कपड़े के ऊपर अपना हाथ न फिरावे, जिसको उसने कपड़ा न पहनाया हो। क्या मतलब? अपने हाथ के ऊपर खाना लगा है या नाश्ते के आसार लगे हुए हैं, अब उसको साफ करना है तो दूसरे के कपड़े के ऊपर साफ न करे। हाँ, अगर जिसने कपड़ा पहना है वो गुलाम है उसका, और गुलाम को इसने आका होने की हैसियत से कपड़ा पहनाया है, तो फिर उसके कपड़े के ऊपर अपना हाथ फिरा सकता है, क्योंकि ये तेरा ही कपड़ा है, तूने ही तेरे गुलाम को पहनाया है, गोया कि तू अपने कपड़े से अपने हाथ पूछ रहा है, तो गुलाम हो या कोई खादिम खास हो कि जिसको उसने कपड़ा लेकर के दिया हो कि भाई तुम मेरे खादिम खास हो, लो ये कपड़े तुम पहना करो, अब उस कपड़े के ऊपर हाथ लगा देवे साफ कर लेवे, तो चूंकि ये तो इसने ही वो कपड़ा दिया हुआ है, इसीलिए अगर ये हाथ साफ करेगा तो भी क्या होगा कि अपने कपड़े से हाथ को साफ करेगा। नंबर तीन, अपनी औलाद होवे कि भाई अपना बेटा है, औलाद है, और उनको लाकर के उसने कपड़े दिए हुए हैं, तो फिर उसके ऊपर हाथ लगा करके साफ कर सकता है। या कोई अजनबी है उसने का, लेकिन वो अजनबी इसके हाथ साफ करने से राजी होगा कि भाई हाँ मोहतरम के मुतबर्रक हाथ मुझ जैसे गरीब के कपड़े पर लग जावे तो मेरा तो बेड़ा पार हो जावे, ऐसा कोई तसव्वुर करता हो तो ठीक है, वहां हाथ लगा दीजिए आप जी। तो हजरत अबू दरदा रदी अल्लाह ताला अन्हु से मनकूल है कि जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जलवा अफरोज होते तो हम भी हुजूर के इर्द गिर्द बैठ जाते। देखो जलसना हौलहु का मतलब लेने का तीन तरफ बैठना, ये इस वक्त जो आपकी हयत है ना वो मुराद है, इसलिए कि चारों तरफ लोग बैठे और बीच में कोई आदमी बैठे ये तो ममनू है, आगे सरी रिवायत आ रही है। तो हल्का लगाने का मतलब क्या लेने का, तीन जानिब के अंदर हम बैठ जाते थे। फकामा, फिर हुजूर किसी वजह से खड़े होते। फअरादर रुजूआ, और इरादा होता हुजूर का मजलिस में आने का। नज़अ ना लहू, हुजूर अपनी जूतियां निकाल करके जाते, यानी हुजूर वहां निशानी रख के जाते कि ये मेरी जगह, मैं आऊंगा, तो जूती रखे या कपड़ा रखे या रुमाल रखे या तौलिया रखे या मोबाइल रख देवे। औबादमा यकूनु अलैही, या बाज वो चीज रख देवे जो उसके बदन पर होवे, कोई चीज वहां रख दी बतौरे निशान के। फयारिफु ज़ालिका अस्हाबुहु, तो सहाबा पहचान लेते कि हुजूर आने वाले हैं इसलिए निशानी रख के जाते। फयसबुतून, तो सहाबा मजलिस में जमके बरकरार रहते। तो हुजूर को इस्तिंजे का तकाजा हो गया, कोई और तकाजा हो गया, हुजूर कोई निशान रख के तशरीफ ले जाते तो सहाबा को यकीन होता कि हुजूर वापिस आएंगे, इसीलिए सहाबा जमके बैठे रहते। और अगर ऐसा होता कि भाई हुजूर ने कोई निशानी नहीं रखी और ऐसे ही तशरीफ ले गए, तो ये इस बात की अलामत होती कि अब हुजूर आएंगे नहीं, चलो अपने भी रवानगी के आदाब बयान कर ले गए, तो फिर वो भी रवाना हो जाते थे। चलो हजरत अब्दुल्ला इब्ने अम्र रदियल्लाहु ताला अन्हुमा वान्हुम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से नकल करते हैं कि किसी इंसान के लिए हलाल नहीं है कि दो आदमियों के दरमियान में तफरीक करावे, तफरीक कर डाले दो आदमियों के दरमियान में, हां उनकी इजाजत से कर सकता है। क्या मतलब? दो पक्के दोस्त बैठे हुए हैं साथ में और तुम बीच में जाके टपक पड़ो, ये है दोनों के दरमियान में तफरीक करा देना, ये मकरूह है, ममनू है, इसीलिए कि दोनों में कोई खास बातचीत हो रही हो, खानगी बातचीत हो रही हो, इसीलिए उनकी कता कलामी होगी, उनको ईजा पहुंचेगी। और दूसरी बात यह कि जब दो आदमी बैठे रहते और एकदम कोई आके बीच में घुसता है ने, तो आदमी को वहशत हो जाती, ये क्या हो गया, एकदम ये आके बीच में घुस पड़ा। और वहशत और दूसरे को डराना बिला वजह, ये भी शरअन पसंदीदा नहीं है, इसलिए मना किया गया। और अगर ये दो बैठने वाले, हमको मालूम है कि दोनों की कोई दोस्ती नहीं, कोई ताल्लुक नहीं, ये तो मस्जिद में पहले कालू आया बाद में लालू आया, दोनों एक दूसरे के बाजू में बैठ गए, कोई दोस्ती कोई ताल्लुक नहीं, तो आके ऐसे ही बैठे हुए, तो भी दोनों के वस्त में आपको बैठना हो तो बैठ सकते हैं। तो आपको यकीनी तौर पर मालूम है कि दोनों में कोई ताल्लुक नहीं, ये तो इत्तिफाकन दोनों बैठ गए हैं, तो वहां आप चले जाएंगे तो कोई हरज नहीं है। और अगर आपको मालूम ना हो कि ताल्लुक है या अदम ताल्लुक है, तो एहतियात ये है कि दरमियान में न घुसे, ये एहतियात का तकाजा है। हाँ, अगर ये दोनों बैठने वाले मुखलिस दोस्त, अगर इनकी चाहत या इजाजत हो कि आ जनाब भी आके बीच में बैठे, तो कोई हरज नहीं है। जैसे दोनों पक्के दोस्त मुखलिस दोस्त बैठे हुए और आपने आप गए और ओके हाँ हाँ बिल्कुल आप भी तशरीफ लाइए, कोई हरज नहीं, हम दो में आपकी तशरीफ आवरी हमारे लिए भाई से खैर ही होगी, आई आई, तो कोई हरज नहीं। और बाद हजरात ने यहाँ युफर्रीका को बुग्ज निफाक और तफरीका पैदा करना मुराद लिया है कि भाई दो आदमी के दरमियान में दुश्मनी नहीं कराने की, झगड़ा नहीं कराने का, निफाक नहीं कराने का, तफरीका और लड़ाई नहीं कराने की। जी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम दो आदमियों के दरमियान में मत बैठो, हाँ उन दोनों की इजाजत हो तो बैठ सकते हैं, इसलिए कि इससे दो आदमी के दरमियान में तफरीक करना लाजिम आएगा, और वही तफरीक पिछली रिवायत में मना की गई। जी हजरत अबू हुरैरा रदी अल्लाह ताला अन्हु अन्हुम से मनकूल है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हमारे साथ मस्जिद में बैठते थे। यजलिसु मुजारी का सेगा इस्तिमरार, कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हमारे साथ मस्जिद में बैठते थे और हमारे साथ बातें किया करते थे। ये कितना बड़ा सहाबा का ख्याल रखना हुआ, हुजूर का सहाबा के साथ बैठना, उनके साथ मुख्तलिफ उन्वानात पर गुफ्तगू करना, ये आपका मामूल था। फिर जब हुजूर खड़े होते तो हम भी खड़े हो जाते, यहां तक कि हम देखते कि हुजूर आप अपनी अजवाज में से किसी के मकान में दाखिल हो गए तो हम चले जाते, यानी देखा हुजूर खड़े हुए साहबा भी खड़े हो जाते, अब देखते कि हुजूर जरूरत से फारिग होके तशरीफ ला रहे हैं तो ठीक है खड़े रहते साहबा, और अगर देखा कि हुजूर घर में चले गए अब नहीं आएंगे तो फिर साहबा बैठ जाते या अपने काम में लग जाते थे। अब यहां सवाल पैदा होता है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब खड़े होते तो साहबा भी खड़े हो जाते, क्यों ये चीज होती थी कि हुजूर के खड़े होने पर साहबा खड़े हो जाते? तो देखो यहां एक नुक्ते की अहम बात ये जहन में रखना कि ये खड़ा होना साहबा का कोई खास अलग थलग नई ताजीम और तौकीर का खड़ा होना नहीं होता था, इसलिए कि अभी रिवायत गुजरी हुजूर की आमद पर खड़े नहीं होते तो रफ्त पर तो कैसे खड़े हुए ताजीम और तौकीर में? जब हुजूर तशरीफ लाते तो साहबा खड़े नहीं होते थे, तो फिर जाने के ऊपर तो कैसे ताजीमन और तौकीरन खड़े हुए? इसीलिए पहली बात तो ये साफ सुथरी हो गई کہ حضور کے کھڑے ہونے پر صحابہ کا کھڑا ہونا یہ کوئی خصوصی تعظیم خصوصی توقیر کے طور پر نہیں ہے. ایک بات, دوسری بات سمجھو, صحابہ کا کھڑا ہو جانا مجلس کو برخاست کرنے کے لیے کہ چلو حضور کھڑے ہو گئے ہم بھی کھڑے ہو جائیں, مجلس برخاست. نمبر تین, صحابہ کھڑے ہو جاتے تھے اس انتظار میں کہ حضور صلی اللہ علیہ وسلم ہم کو کوئی کام سونپے. سے کہ بعض مرتبہ کام سونپنا ہوتا ہے انہیں, تو اس لیے کہ صحابہ کھڑے کیوں ہو گئے کہ بھئی حضور کا کوئی کام ہوگا تو حضور ہم کو سونپیں گے کہ بھئی یہ کام نمٹا دو. مسلمانوں کا کوئی معاملہ ہوتا, حضور کا کوئی کام ہوتا تو کھڑے ہو جانا ہوتا تھا, کام کی ذمہ داری سونپی جاوے اس مقصد سے کھڑا ہونا ہوتا تھا. نمبر چار, دوبارہ تشریف آوری کی امید لگا کر قیام کرتے کہ بھائی کھڑے رہ کے ذرا دیکھ لو حضور تشریف لا رہے کہ نہیں لا رہے, تشریف لا رہے کہ نہیں لا رہے. ہاں جب دیکھا کہ بس تشریف لا رہے تو پھر مجلس کا دیکھا کہ اوہ اب تو گھر میں تشریف لے گئے اب نہیں آئیں گے, چلو اب چلو. تو یہ کھڑے رہنا کائی کے لیے ہوتا تھا کہ دیکھے کہ تشریف لائیں گے کہ نہیں لائیں گے, مجلس آگے برقرار رہے گی یا موقف ہو جائے گی, اس کو طے کرنے کے لیے ان کا کھڑا ہونا ہوتا تھا. جی حضرت واصلہ ابن خطاب رضی اللہ تعالی عنہ عنہم سے منقول ہے کہ ایک آدمی نبی کریم صلی اللہ علیہ وسلم کی خدمت کے اندر حاضر ہوئے اس حال میں کہ حضور مسجد میں تشریف فرما تھے. ایک آدمی باہر سے آگئے, حضور مسجد میں تشریف فرما تھے. فتزحزح له, نبی کریم صلی اللہ علیہ وسلم ان کے خاطر ایک طرف ہو گئے, ان کے خاطر حضور ایک طرف ہو گئے. اللہ اکبر, ان کو ایسا ہوا کہ اچھا میرے آنے پر حضور ایک طرف ہو گئے, حضور حرکت میں آ گئے, بہت ان کی طبیعت پر اثر ہوا. فقال الرجل, تو اس آنے والے آدمی نے کیا کہا, اے اللہ کے رسول, یہاں جگہ میں تو گنجائش تھی, یعنی میں آ رہا تھا تو یہاں جگہ کی گنجائش تھی, میں کہیں بھی بیٹھ جاتا, آپ کیوں میری وجہ سے حرکت میں آ گئے اور میری وجہ سے آپ کیوں ایک طرف ہو گئے, یہاں تو بہت گنجائش ہے جگہ کے اندر. یہ انہوں نے عرض کیا تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, مسلمان کا حق ہے کہ جب اس کو اس کا بھائی دیکھے تو اس کے لیے ایک طرف ہٹ جاوے, جگہ کر دیوے. گویا حضور نے ایک ادب سکھایا کہ یہ اکرام مسلم ہے کہ کسی کو آتا ہوا دیکھ کر کے اس کے لیے ذرا کھسک کر کے جگہ کر دیوے, چاہے پہلے سے جگہ ہو یا جگہ نہ ہو, اس سے کوئی بحث نہیں کہ مجلس میں جگہ ہے یا جگہ نہیں ہے, کوئی بحث نہیں. بس دیکھا کہ ہمارا ایک مسلمان بھائی آ رہا ہے تو اس کے اکرام میں ذرا سا ہٹ جاوے اور آنے والے کے لیے جگہ کرے تھوڑی سی. نمبر دو, آنے والے کو اہمیت دینا ہے کہ ہٹ گئے گویا کہ ہم آپ کو بڑا اہم فرد سمجھ رہے, اس لیے ہم نے آپ کے لیے جگہ کر دی. اب حضور کی توازو دیکھو, صحابی کے آنے پر حضور نے جگہ کر دی, حضور کے دل میں ان کی کتنی اہمیت ہوگی. نمبر تین, تاکہ ان آنے والے کو خوشی ہوئے کہ میرا آنا بوجھ نہیں ہے بلکہ حضور میرے آنے کے اوپر خوش ہے. अब कोई आदमी आ गए और हम हट गए, हिल गए, जगह कर दी, तो उसको ऐसा होगा ना कि मेरे आने के ऊपर इन लोगों को बड़ी खुशी है, मेरे आने को ये लोग गिरानी समझ नहीं रहे हैं। इसीलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ये बर्ताव किया। जी बैठना आगे उसका बैठना जिसमें इस वक्त आप हो, वन नौम वो भी हो रहा है इस वक्त के ऊपर, वल मश्यु वो भी हुआ, तीनों का बाब एक साथ आ गया, बाबुल जुलूस वन नौम वल मशी। कहते हैं कि इंसान कभी खाने के लिए बैठा हुआ होता है और खाने के बाद का अमल है सो जाना, इसीलिए पहले जुलूस बाद में नींद, फिर नींद से उठने के बाद कि चलो सबक के लिए तो चलना भी होता है, इसीलिए तीनों चीजें जो है ना बितरतीब यहां पर जिक्र की गई है। बहरहाल बैठने, सोने, चलने के आदाब और अहकाम को इस बाब के अंदर बयान करना है। नौम कहते हैं इंसान के आजा और कुआ के अंदर एक किस्म की सुस्ती और कमजोरी पैदा हो जावे, बदन के आजा में ढीलापन पैदा हो जावे और मैदे में से बुखारात दिमाग पर चढ़ने लगे। ये तीन चीजों के मजमुए का नाम है नौम। उसमें आजा ढीले हो जाएंगे, बुखारात दिमाग पर चढ़ने लग जाएंगे और इंसान के आजा और कुआ में ढीलापन, कमजोरी और सुस्ती पैदा होना शुरू हो जाती है। शुर्राए हदीस ने चलने के 10 अकसाम जिक्र किए हैं कि चलना 10 किस्म के ऊपर है, उसमें सबसे बेहतरीन किस्म है अल हौन।